नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्री परिषद विस्तारका विषयमा छलफल। विपद जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न माथतका निकायलाई गृहमन्त्री खाँडको निर्देशन। जनताको बहुदलीय जनवाद नछोडेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई।
नेपाली जनताको प्यारो पार्टी नेपाल कोष पार्टी एकीकृत समाजवादीमा आउनको लागि म आह्वान पनि
गर्छु। र काङ्ग्रेसको आसन्न महाधिवेशनमा साझा उम्मेद्वार घोषणा गर्ने तयारीमा संस्थापन इतर पक्ष।
सभापतिमा एकजना मात्रै उम्मेद्वार बनाउने कुरालाई हामीले डिक्लेयर गर्छौं
लगायतका विषय लिएर उपस्थित भएका छौं।
प्रधानमन्त्री शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ। सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बल्लटारमा भएको भेटमा मन्त्री परिषद विस्तार, सरकार सञ्चालन लगायतका समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसै गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बीच पनि भेटघाट भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरूबीच सरकारमा सहभागिताका विषयमा छलफल केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउबाले नेपाली काँग्रेसको आगामी ओडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक ओडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउबा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियार बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको ओडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्तो पहल गर्ने बताउनु भएको हो। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्मा पार्टीको 14 अधिवेशनका लागि हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्व हुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। गृहमन्त्री खाँडले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीहरूलाई विपद जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभएको छ। थप सामग्री सहित सहकर्मी विद्याप्रसाद उपाध्याय।
गृहमन्त्री बालकृष्ण खाँडले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोतसाधनको भरपूर उपयोग गरेर काम गर्न भन्नुभएको छ। तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभएको हो। गृहमन्त्री खाँडले काशीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षापछिको पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिनुभएको हो भने दाङमा बिहान भएको कार दुर्घटनाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङसँग जानकारी लिनुभएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेमा रहँदा गरिएको 10 बुँदे सहमतिको कुनै तुक नभएकाले त्यसको भ्रममा नपरी एकीकृत समाजवादीमा सामेल हुन आफ्ना नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। थप सामग्री सहित सहकर्मी सरिता खनाल।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले 10 बुँदे सहमति पत्रको भ्रममा नपरी नेकपा एकीकृत समाजवादीमा समाहित हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता भएपछि आज पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले 10 बुँदे सहमति पार्टी एकताका लागि नभई सीमित व्यक्तिको स्वार्थमा केन्द्रित रहेकाले त्यसको औचित्य नभएको बताउनुभयो। अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद छोडेको हो कि भन्ने भ्रममा नपर्न र हल्लाको पछाडि नलाग्न पनि पार्टीका प्रदेश सभाका सांसद सहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गर्नुभयो।
पार्टीलाई, आन्दोलनलाई, क्रान्ति पार्टीको क्रान्तिकारीकरणलाई जोगाउन, बचाउन, क्रान्ति धारलाई कायम राख्न हामीले मार्क्सवाद लेनिनवादको झण्डा बुलन्द गरेका छौँ। जनताको बहुदलीय जनवादले देखाएको बाटोमा त्यसको मूल मर्म र भावना जनतालाई आत्मसात गर्दै हामी अगाडि बढिरहेका छौँ। त्यस हुनाले जनताको बहुदल जनवाद छोड्यो भने भ्रममा पनि कोही नपर्नले म आह्वान गर्न चाहन्छु। हामी समाजवादको नयाँ मोडल लिएर जान चाहन्छौँ। हामी पार्टी नयाँ ढङ्गले निर्माण गर्न चाहन्छौँ, नयाँ ढङ्गले प्रकट जान्छौँ। हामी देशका समस्यालाई, जनताको समस्यालाई, जनताको पीडा र वेदनालाई, युवाहरूको एक भारी समस्याहरूलाई, उनीहरूको शिक्षा स्वास्थ्य रोजगारीको समस्यालाई, जनताको पीडा र वेदनालाई हामी उच्चतम प्राथमिकता दिनेछौँ। नेपाली विशेषताको समाजवाद के हुनेछ, त्यो समाजवाद जनताको समृद्धि ल्याउने, राष्ट्रको गौरव बढाउने खालको कस्तो मोडेल हामीले अवलम्बन गर्ने भन्ने बारेमा वृहत छलफल गर्नेछौँ। र यसमा सबै कार्यकर्ताहरूलाई, पार्टीको र क्रान्तिकारी क्षेत्र भएका सबैको र कम्युनिस्ट आन्दोलनलाई माया गर्ने सबैको, आस्था राख्ने सबैको यो आस्था आशा भरोसाको केन्द्र बन्नेछ। एमालेमा अझै पनि अल्मलिएका साथीहरूलाई त्यो भ्रम तोडेर आउनुहोस्। क्रान्तिकारी चेत भएका, आफ्नो स्वाभिमानको रक्षा गर्न चाहनेहरू, विधिमा पार्टी चलाउन चाहनेहरू, क्रान्तिकारी बाटोमा पार्टी लान चाहनेहरू, क्रान्तिकारी कार्यदिशा अवलम्बन गरियोस् भन्ने चाहना राख्नेहरूलाई नेपाली जनताको प्यारो पार्टी नेपाल कोष पार्टी एकीकृत समाजवादीमा आउनको लागि म आह्वान पनि गर्छु।
अध्यक्ष नेपालले आफ्नो पार्टी विरुद्ध केपी ओलीले गलत प्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दावी समेत गर्नुभयो।
पार्टीको 14 महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनमा साझा उम्मेद्वार घोषणा गरेर अगाडि बढ्ने संकल्प गरेको छ। थप सामग्री सहित सहकर्मी मुकुन्द भण्डारी।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेद्वार घोषणा गर्ने संकल्प गरेको छ। काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले एकजना उम्मेद्वार उठाउने घोषणा गरेको हो। एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले 14 महाधिवेशनमा एकजना उम्मेद्वार उठाउने बताउनुभयो। वरिष्ठ नेता पौडेलले देशको वर्तमान अवस्था र काँग्रेसको सुधार गर्नका लागि हाम्रो विचार समूह नेतृत्वमा पुग्न अपरिहार्य भएको बताउनुभयो। यसै सन्दर्भमा आज हामीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई के पौडेल समूहबाट एकजना मात्र उठ्ने कुरामा विश्वास गर्न सकिन्छ भनेर सोधेका छौँ।
पौडेल समूहभित्र विगतको 13 महाधिवेशनमा चाहिँ जोडिनु भएका कोइराला परिवारका सदस्यहरू अथवा कोइराला परिवार, त्यसपछि सिंह परिवार जसमा प्रकाश मान सिंह हुनुहुन्छ, होइन, यतापट्टि डाक्टर शशाङ कोइराला, शेखर कोइराला र सुजाता कोइराला हुनुहुन्छ। र त्यसको अतिरिक्त चाहिँ गत 13 महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेद्वार रहनुभएका अर्जुन नरसिंह केसी पनि थपिनु भएको छ। त्यसै गरी गत निर्वाचनमा कृष्ण प्रसाद सिटौला समूहबाट महामन्त्री लड्नुभएका गगन थापा पनि जोडिनु भएको छ। त्यसो भएको हुनाले यो 72 एउटा चाहिँ समूह हो र यसको चाहिँ जनाधार व्यापक छ पार्टीभित्र।
जस्तै आज वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटा पत्रकार सम्मेलन गरेर हामीहरू सँगै जान्छौँ, संस्थापन इतर पछि एक भएर जान्छ भनिरहँदाखेरि त्योभन्दा अगाडि यहाँहरूले केही गृहकारी पनि गर्नुभएको छ या त्यत्तिकै भोलिदेखि जुन वडा तहमा निर्वाचन हुँदैछ त्यसलाई प्रभावित पार्ने तरिकाले भन्नुभयो?
होइन, गृहकार्य हामीले लामो समयसम्म गृहकार्य गरेका छौँ। त्यसमा चाहिँ नेताहरूको तहमा पनि गृहकार्य भएको छ, युवा पुस्ताको तहमा पनि गृहकार्य भएको छ। युवा पुस्ताले सुरुमा 7 हुँदै 15 युवा समूहले चाहिँ पार्टीको आगामी महाधिवेशनमा चाहिँ रामचन्द्र पौडेलले नेतृत्व गर्नुभएको समूहबाट एउटै उम्मेद्वार हुनुपर्छ भनेर बारम्बार भन्दै आएका थियौँ हामीले, होइन, र त्यसका चाहिँ कारणहरू पनि हामीले दर्शाएका थियौँ। र यो कुरालाई मनन गरेर उहाँहरूले चाहिँ नै पार्टीको वडा तहको महाधिवेशन सुरु के अरे अधिवेशन सुरु हुनुभन्दा अगाडि नै हामीले चाहिँ नै हाम्रो समूहको चाहिँ नै एउटा मात्रै उम्मेदवारी हुन्छ, एकल अथवा सभापतिमा एकजना मात्रै उम्मेद्वार बनाउने कुरालाई हामीले चाहिँ डिक्लेयर गर्छौँ। एक प्रकारले चाहिँ हामी त्यो कुराको चाहिँ शङ्कघोष गर्छौँ, होइन, उद्घोष गर्छौँ भनेर उहाँहरूले भन्नुभएको थियो। सोही बमोजिम चाहिँ उहाँहरूले चाहिँ उद्घोष गर्नुभएको हो।
एकातिर सिंहपुत्र, निधि पुत्र र कोइराला पुत्र चाहिँ हामी तिनजना मध्येमा जो पनि मिलेर जानुपर्छ भनेर एका किसिमको वार्ता हुन्छ, कुराकानी हुन्छ, अर्कोतिर यसरी पत्रकार सम्मेलन भइरहँदाखेरि कार्यकर्ताहरूमा त अन्यलता छायो नि?
होइन, अब उहाँहरूको व्यक्तिगत तवरबाट उहाँहरूले गर्नुभएको प्रयत्न थियो, होइन, त्यसमा चाहिँ प्रकाशमान सिंह, विमलेन्द्र निधि र डाक्टर शशाङ कोइरालाले चाहिँ नै एक आपसमा चाहिँ नि भेटेर कुराकानी गरेर चाहिँ उहाँहरूले हामी मध्ये चाहिँ नै उम्मेद्वार हुने भन्ने कुरा चाहिँ नि व्यक्तिगत तवरले, अनौपचारिक तवरले उहाँहरूले त्यो प्रयत्न गर्नुभएको थियो। त्यसै बिचमा चाहिँ नि विमलेन्द्र निधिले, पार्टीको उपसभापति विमलेन्द्र निधिले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभयो, होइन, आफ्नो एकल उम्मेदवारी घोषणा गर्नुभयो। उहाँले त के भन्छ, डाक्टर शशाङ कोइराला र प्रकाशमान सिंहलाई त सँगै राख्नु भएन, उहाँले आफू सभापतिको उम्मेद्वार भन्नुभयो। भनिसकेपछि त अब प्रकाशमान सिंह, डाक्टर शशाङ कोइराला र रामचन्द्र पौडेल त्यस सँगसँगै चाहिँ अरू नेताहरूले पनि त घोषणा गर्नुपर्ने भयो हामी मध्येबाट एक भनेपछि। अहिलेको चाहिँ औपचारिक घोषणा हो उहाँहरूको, विगतको चाहिँ 13 महाधिवेशनको निरन्तरता हो। त्यसमा अरू शक्तिलाई पनि जोडेर अरू शक्तिलाई पनि थपेर उहाँहरूले उम्मेदवारी दिन्छौँ भन्नुभएको छ। एउटा मात्रै सभापति उम्मेदवार दिन्छु भन्नुभएको छ, झन् स्पष्टता देखियो नि। बरु चाहिँ शेरवार देउबा समूहबाट शेरवार देउबा आफै पार्टी सभापति, आफै उपसभापति विमलेन्द्र निधि, त्यसपछि अर्का नेता चाहिँ गोपालमान श्रेष्ठले पनि फेरि उम्मेदवारी घोषणा गर्ने क्रम छ।
जस्तै यहाँहरूतिरबाट पनि रामचन्द्र पौडेल हुनुहुन्छ, शशाङ्क कोइराला हुनुहुन्छ, त्यसै गरेर चाहिँ शेखर कोइराला हुनुहुन्छ, प्रकाशमान सिंह हुनुहुन्छ, सबैले म पार्टी सभापति उठ्छु अथवा मेरो पनि दाबी छ भनिराख्नु भएको छ त।
उठ्छु त भन्नुभएको छ, तर आज के सङ्कल्प गर्नुभयो भने हामी मध्ये एउटा हुन्छ भन्नुभयो नि त, यो त ठुलो कुरा भयो नि। आफूले प्रयत्न गर्न त पाइयो नि, आफ्नो चाहिँ नै पार्टीभित्रको जनमतको चाहिँ एउटा आकलन गर्ने आफ्नो अवस्था बुझ्ने होइन, त्यसका निम्ति चाहिँ आफू सभापतिको उम्मेद्वार हुन प्रयत्न गर्ने काम त अब त्यो त प्रजातान्त्रिक कामै हो नि। एउटा डेमोक्रेटिक पार्टीभित्र होइन, प्रजातान्त्रिक पार्टीभित्र त्यो अवसर त सबैले पाउनु पर्यो। अब चाहिँ समय आएपछि, उपयुक्त समय आइसकेपछि फेरि उहाँहरू बस्नुहुन्छ, उहाँहरूको बिचमा अर्को समझदारी पनि भएको छ। त्यो के हो भने यो अहिलेको परिस्थितिमा मुलुकलाई चाहिँ नेतृत्व प्रदान गर्ने काम नै हो नेपाली कङ्ग्रेसको सभापति हुनु भनेको, पार्टीलाई मात्रै होइन मुलुकलाई नै नेतृत्व प्रदान गर्नु हो। त्यसका निम्ति चाहिँ नि को व्यक्ति उपयुक्त हुन्छ भनेर आपसमा उहाँहरूले चाहिँ नि आत्मसमीक्षा गरेर एउटा निचोडमा उहाँहरू पुग्नुहुन्छ, त्यसमा हामी पनि चाहिँ नि सहयोग गर्छौँ उहाँहरूलाई, र अन्तत हामी एउटै उम्मेद्वार घोषणा गर्छौँ।
यो पालि पनि यसो भन्नुभयो, अघिल्लो पालि पनि यहाँहरूले हामी सँगै जान्छौँ मिलेर जान्छौँ भनिरहँदाखेरि यहाँहरूकै समूहबाट कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दिनुभएको थियो, यो सम्भावना अहिले कतिको छ यहाँहरूबाट?
होइन, यो अहिले आज घोषणा गर्नुभएको समूहबाट दुईटा उम्मेदवारी हुँदैन। अरू विषयमा आन्तरिक विषयबाट केही चाहिँ समझदारी, अरू भित्री समझदारी पनि होलान् होइन, अन्तत एक हुने समझदारी छँदैछ। र अहिले अधिवेशनको प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि जुन प्रकारको निराधार हल्ला चलेको छ त्यो हल्लालाई तिर्ने काम पनि त गर्नु पर्यो, त्यो काम पनि गर्नुभएको हो।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता गुरु घिमिरे। अब थप केही घटनाक्रम।
दार्चुलाका जयसिंह धामी घटनामा संलग्नमाथि कारवाहीका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारवाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कूटनीतिक पहल गर्न सिफारिश गरेको हो। छानबिन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले रेडियो नेपालको घटना र विचारलाई जानकारी दिनुभयो। छानबिन समितिले ब्यास गाउँपालिका दुईका धामी तुइनबाट खसेर महाकालीमा विपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल एसएसबीको उपस्थितिमा भएको भनेको छ, तर प्रत्यक्षदर्शीहरूले एसएसबीले तुइनको तार फुकालेका कारण धामी विपत्ता भएको समिति समक्ष बयान दिएका छन्।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले भेलापछि निर्वाचित पदाधिकारीको घोषणा 22 गते गर्ने भएको छ। केन्द्रीय सदस्य चयन सकिए पनि पदाधिकारी चयनको प्रक्रिया भेलाबाट टुङ्ग्याउन नसकेको वाइसीएलले पहिलो केन्द्रीय समिति बैठकमा पदाधिकारी घोषणा गर्ने तयारी गरेको हो। वाइसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले आज एक विज्ञप्ति जारी गर्दै 22 गते नेतृत्व चयन हुने जानकारी दिनुभएको छ। 231 जनाको केन्द्रीय समिति घोषणा गरेको वाइसीएलले 204 जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो, बाँकी 27 जना भने पछि गर्ने वाइसीएलको तयारी छ।
नेपालमा कोरोना भाइरस विरुद्धको 1,92,000 मात्र खोप लगाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार 29 गते पद सम्हाल्नु भएपछि बसेको मन्त्री परिषदको पहिलो बैठकले खोप लगाउन योग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको थियो। सो निर्णय अनुसार बुधबारसम्म 1,92,106 मात्र खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्म 17.9% खोपको पहिलो मात्रा र 15.4% पूर्ण खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्य अनुसार 54,24,836 जनाले पहिलो मात्रा, 46,67,328 जनाले पूर्ण खोप मात्रा लगाएका छन्। हालसम्म नेपालमा भेरोसेल, जेएनजे, कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्विडिस अस्ट्राजेनेका खोप भित्रिएको छ। यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म 30% नागरिकलाई खोप लगाउने योजना अनुसार खोप लगाउने अभियान देशभर तीव्र रूपमा अघि बढाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पुनम खेत्रपाल सिंहले नेपालले 10 मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोना विरुद्धको खोप लगाउन योग्य नागरिक मध्ये 15% पूर्ण खोप लगाउन सफल भएकोमा बधाई समेत दिनुभएको छ।
सरकारले सरकारी वेबसाइटले प्रचलित कानून बमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ। सरकारी वेबसाइटले प्रचलित कानून बमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था सहित संचार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका 2078 जारी गरेको हो। वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका 2068 भने खारेज गरिएको छ। निर्देशिकामा वेबसाइट निर्माण गरेपछि सुरक्षण परीक्षण गर्नुपर्ने र प्रत्येक वर्ष त्यसको अवस्थाबारे सूचना प्रविधि विभागबाट जाँच गर्नुपर्ने, वेबसाइटलाई सबैको पहुँच योग्य बनाउने, सरल र विश्वसनीय बनाउने, वेबसाइटमा उपलब्ध हुने सामग्री एचटीएमएल, पीडीएफ र वर्ड ढाँचामा हुनुपर्ने भनिएको छ। निर्देशिकाले सरकारी वेबसाइटलाई सरकारको एकीकृत डाटा सेन्टरमा होस्ट गर्नुपर्ने र कमजोर गतिको इन्टरनेटमा पनि खुल्न सक्ने तथा मोबाइलमा पनि सजिलै खुल्ने र हेर्न मिल्ने गरी वेबसाइट बनाउनुपर्ने व्यवस्था गरेको छ।
यमनको मारिफ शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा 65 जनाको मृत्यु भएको एक सैनिक अधिकारीले आज एएफपी समाचार समितिलाई बताएका छन्। ती सैनिक अधिकारीका अनुसार झडपमा 22 सरकारी समर्थक सेनाको मृत्यु हुनुका साथै अन्य 50 जना घाइते भएका छन्। 48 घण्टासम्म जारी रहेको झडपमा 48 हुती विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन्। यमनमा हुती विद्रोहीले सन् 2014 शुरू गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन्।
श्रीलंका पूर्व कप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल भैरहवा ग्ल्याडिएटर्सबाट खेल्ने भएका छन्। बायाँ हाते विकेट किपर थरंगाले श्रीलंकाबाट 31 टेस्ट, 235 ओडीआई र 26 T20I खेल खेलेका छन्। ओडीआईमा उनले 15 शतक र 37 अर्धशतक सहित 6951 रन जोडेका छन्। ईपीएल असोज 9 23 गतेसम्म हुनेछ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौं। आजलाई कार्यक्रमबाट तुलसी सापकोटा, मुकुन्द भण्डारी, विद्याप्रसाद उपाध्याय र म सरिता खनाल बिदा हुन्छौं। नमस्ते।